and streaming live at radio.adelaide.edu.au. It's now time for the Nepali Bhutanese program, Voice of Shangri-La, in Nepali.
दस औंला जोडेर श्रोताहरू तपाईहरूलाई नमस्कार छ। यो कार्यक्रम भोइस अफ साङ्गेला हजुर हरेक आइतबार 6:30 बजेदेखि 7:30 बजेसम्म आउने गर्छ तपाईहरूको रेडियो सेटमा। र आज हामी तपाईहरूको रेडियो सेटबाट आवाज को दुनियाँमा आइरहेका छौँ। म सञ्जय
र म नवीन
हजुर। अनि त्यसै गरी धन्यवाद हाम्रा युवा संसारका साथीहरूलाई, उहाँहरूले एकदमै रोचक जानकारीका साथमा रमाइला गीत संगीतहरू प्रस्तुत गरेर गइसक्नु भएको छ। र अब भने हामी अर्को एक घण्टाका लागि भोइस अफ साङ्गेला लिएर आइसकेका छौँ। र त्यस्तै रमाइला जानकारी न्युजहरू र त्यसै गरी अरू रमाइला जानकारीका साथमा मिठा मिठा गीत संगीतले आज तपाईँलाई मनोरञ्जन गर्ने र सुसूचित गर्ने हामी लागि पर्नेछौँ र हाम्रो यो प्रतिबद्धता रहनेछ।
101.5 मेगाहर्जको तरङ्ग अन्तर्गत नेपाली कल्चर सोसाइटी अफ साउथ अस्ट्रेलियाको प्रस्तुति पहिलो नेपाली आवाज रेडियो साप्ताहिक कार्यक्रम भोइस अफ साङ्ग्रिलामा विविध रोचक मनोरञ्जन एवं मिठा मिठा गीत संगीत रमाइला प्रस्तुतिको कोसली लिएर हामी आज 203 श्रृङ्खलामा छौँ
हजुर। 203 श्रृङ्खला हजुर। हामीले 2-3 हप्ता अगाडि मात्रै 200 एपिसोड मनाएका थियौँ र आज हामी 203 एपिसोडमा छौँ। भनेपछि हाम्रो यो एपिसोड अगाडि बढ्ने क्रम जारी छ। किन भन्दाखेरि तपाईँहरूको सल्लाह सुझाव र मायाकै कारणले आज हामी यहाँसम्म आइपुग्न सकेका छौँ। र हामी भविष्यमा पनि यस्तै सल्लाह सुझाव र तपाईँहरूको न्यानो मायाको हामी अपेक्षा राख्दछौँ श्रोताहरू।
यदि हामीले डिजिटल अनलाइन सुन्न सक्नुहुन्छ चाहनुहुन्छ भने त्यसको लागि चाहिँ www.radio.edu.au चाहिँ सहायताले संसारभर सुन्न सक्नुहुन्छ। र आजको चाहिँ हामी तिथिमितिर लाग आज खगेन्द्रजी चाहिँ हुनुहुन्न होइन,
खगेन्द्रजी आज हुनुहुन्न, नवीनजीले नै आजको पञ्चाङ्ग सुरु गर्नु।
आजको पञ्चाङ्ग चाहिँ के छ भने आज मिति विक्रम सम्वत 2047 कार्तिक 3 गते कृष्ण पक्षको द्वितीय तिथि रहेको छ। आज आइतबार नेपाल सम्वत 1133 रहेको छ भने अङ्ग्रेजी पात्र अनुसार आज इस्पी सम्वत 2013 अक्टोबर महिनाको 20 तारिक रहेको छ। र अहिले यहाँ एडेलाइडमा चाहिँ बेलुकीको 6 बजेर करिब 35 मिनट गइसकेको छ।
स्टुडियोको घडीमा 6:32 र 29 सेकेन्ड गइसकेको छ श्रोताहरू। अनि अब आजको हाम्रो कार्यक्रम थालनी गरौँ भन्दा पनि पहिला नवीनजी दसैँ कस्तो रह्यो?
दसैँ चाहिँ ठिकै रह्यो, मेरो टिका चाहिँ थिएनदेखेर टिका लगाउनु चाहिँ हुँदैन। अरू चाहिँ परवासी दसैँ पहिलोचोटि दसैँ मनाइयो, ठिकै छ, सुखद छ।
होइन तपाईँले मैले क्वेसन सोधेको चाहिँ किन भन्दाखेरि तपाईँले यो अघिल्लो कार्यक्रमहरूमा अलिकति इमोसनल भएर दसैँको बारेमा कुरा गरिराख्नु भएको त्यो भावनाले यो तपाईँको टिका थिएन, तैपनि कस्तो रह्यो दसैँ भनेर मैले सोधिहालेँ। र श्रोताहरू तपाईँहरूको दसैँ कस्तो रह्यो हामीलाई यदि हामीसँग सेयर गर्न चाहनुहुन्छ भने हाम्रो फेसबुक पेजमा तपाईँ हामीलाई इनबक्स गर्न सक्नुहुन्छ या चाहिँ हाम्रो वालमा पनि लेख्न सक्नुहुन्छ। हाम्रो फेसबुक ठेगाना रहेको छ www.facebook.com/voiceofsangila अर्थात् साङ्गिलाको आवाजहरू। हजुर श्रोताहरू, स्टुडियो घडीमा 6:33 गइसकेको छ र अबको कार्यक्रमको पहिलो गीती सौगात स्वरूप तपाईँहरूलाई राख्दैछौँ बुद्धि परियारको आवाजमा, हेर्दा राम्रो माछा पुछ्रे। हजुर श्रोताहरू, यो निकै पुरानो र लोक भाका लाई अहिले तपाईँहरूका लागि हामी प्रस्तुत गर्दैछौँ र त्यसपछि हामी बाँकी अरू कार्यक्रमहरू लिएर सामग्रीहरू लिएर तपाईँको रेडियो सेटमा फेरि उपस्थित हुनेछौँ। र अहिलेलाई भने सुन्दै गरौँ हेर्दा राम्रो माछा पुछ्रे।
Come on.
हजुर बैगुनीलाई गुणले मार्छौ खोजी ल्याइदेऊ कहाँ छ बुद्धि परियारको आवाजमा रहेको यो एकदमै रमाइलो पुरानो लोकगीत तपाईँहरूका लागि हामीले प्रस्तुत गर्यौं कार्यक्रमको पहिलो गीत सौगात स्वरूप हजुर श्रोताहरू तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम भोइस अफ साङ्गिला हरेक आइतबार 6:30 बजेदेखि 7:30 बजेसम्म तपाईँहरूको रेडियो सेटमा आउने गर्दछ रेडियो एडलेड 101.5 मेगाहर्जको तरङ्ग मार्फत नवीनजीले अघि एउटा त्यो पञ्चाङ्ग भन्दै हुनुहुन्थ्यो तपाईँले होइन
अवश्य पनि
पञ्चाङ्ग भन्ने बेला आज 2070 साल कार्तिक 3 गते भन्नुभयो
हजुर
मलाई झलास के याद आयो भन्दाखेरि अबको ठिक एक महिनापछि नेपालमा संविधान सभा निर्वाचन हुँदैछ
अवश्य पनि मङ्सिर चार गते
31 दिन बाँकी छ काउन्टडाउन भनौँ न उल्टो गिन्ती सुरु भइसकेको छ नेपालमा सेना परिचालन आजदेखि सुरु भइसकेको छ अलिकति यो दशैँपछि नेपालमा नेपालका मिडियाहरू हेर्दाखेरि नेपालको मिडियाहरूले जानकारी गराए अनुसार यति बेला नेपालमा दशैँ सकिन नपाउँदा नपाउँदै चुनावको माहौल एकदमै बढेको छ भन्ने सुन्नमा आएको छ नवीन
हजुर के छ भने तपाईँले हेर्न सक्नुहुन्छ अहिले नेताहरू चाहिँ यो दशैंको माहौल पारेर गाउँ घरमा चाहिँ पुगिसकेका छन् बहाना दशैंको होला
अनि
चुनाव प्रचार प्रसारको लागि
दशैं पनि मनाउने चुनाव प्रचार पनि गर्ने
अवश्य पनि त्यसको लागि नेताहरू अहिले हेर्ने भने अधिकांश उम्मेद्वारहरू काठमाडौँ भ्यालीबाट आफ्नो क्षेत्रमा चाहिँ गइरहेको अवस्था छ र चुनावी प्रचार प्रसार त यस्तो चलिरहेको छ कि गाउँघरमा चिया पसलदेखि सेमिनारहरूसम्म चाहिँ चुनावको कुरा चलिरहेको छ एउटा सानो बच्चादेखि लिएर ठूलो वृद्ध पाको व्यक्तिसम्म चाहिँ चुनावको कुराकानी
चलिरहेको विगतको एउटा तिथो यथार्थ छँदैछ नेपाली जनताहरूको मानसपटलमा किन भन्दाखेरि संविधान सभा 601 को संविधान निर्वाचन गर्ने एउटा जुन संविधान बनाउने निर्वाचन भएको थियो त्यसले पनि 4-5 वर्षमा लगाएर पनि एउटा संविधान दिन सकेन तर फेरि त्यही संविधान निर्माणका लागि फेरि अर्को एउटा निर्वाचन हुँदैछ जुन चाहिँ अब हुने नहुने अझै पनि दोरमोरमा छ तर नेताहरू चाहिँ लागि परेका छन् भनौँ न अब जनताहरू पनि जनताहरूको अपेक्षा पनि त्यही छ कि चाँडोभन्दा चाँडो संविधान सभाको निर्वाचन होस् र नेपालमा जुन यो अहिले संविधान बिनाको देश छ त्यसमा चाहिँ चाँडोभन्दा चाँडो संविधान बनोस् र नेपाली जनताले र नेपालले एउटा राजनीतिक गतिरोधबाट मुक्ति पाएर राजनीतिक उदोगतितिर उभोगतितिर माफ गर्नु होला श्रोताहरू राजनीतिक उभोगति र देश प्रगतिको बाटोमा लम्किने एउटा जुन नेपाली जनताको मनसाय छ त्यो चाहिँ सफल होस् र यो मङ्सिर 4 गते हुन लागेको अबको ठ्याक्कै 31 दिनपछि हुन लागेको चुनाव सफल होस् हाम्रो शुभकामना छ होइन त नवीनजी
अवश्य पनि उत्सवपछि महोत्सव आउँदैछ र आज हिजोदेखि चाहिँ चुनावी घोषणा पत्र बाहिर आइसकेको अवस्था छ यो अवस्थामा चाहिँ हामी सम्पूर्ण नेपालीको लागि महोत्सव हो यसले चाहिँ नेपालीहरूको तपाईँ हामीको पनि अधिकारका कुराहरू चाहिँ त्यहाँ सुनिश्चित हुन्छन् हामी हाम्रा बालबालिकाका कुराहरू युवाका कुराहरू प्रौढका कुराहरू विकास निर्माणका कुराहरू ती सबै कुराहरू चाहिँ त्यस कारणले गर्दा पनि यसलाई महोत्सवको रूपमा चाहिँ लिएर आउनुपर्छ र चुनावी घोषणा पत्र बाहिर आएका छन् त्यही पनि 33 दल चाहिँ अहिले बाहिर छ चुनावभन्दा बाहिर छ उसले चाहिँ चुनाव बहिष्कार गरिरहेको कुराहरू छ ती कुराहरूलाई चाहिँ अब सकेसम्म उहाँहरू पनि चुनावलाई सहयोग गर्दै अब चुनावमा नआए तापनि चुनावलाई सहयोग
गरेर देशलाई एउटा राजनीतिक गतिरोधबाट मुक्ति दिने कोसिस सबै नेपाली राजनीतिक दलहरूको र नेपाली जनताको चाहना
र हामी पनि यही चाहन्छौँ देशको निकास र विकास होस् भन्ने चाहन्छौँ र त्यसै कारणले गर्दा पनि मङ्सिर 4 मा को संविधान सभाको निर्वाचन सफल होस् भन्ने हाम्रो कामना रहेको छ
हजुर श्रोताहरू अब त्यसै गरी नेपालमा अर्को एउटा अहिले दशैँपछि अर्को एउटा उत्सव पनि चलिरहेको छ त्यो के उत्सव भन्दाखेरि एनआरएन सम्मेलन हजुर चल अहिले नेपालमा र नेपालमा यो एनआरएन सम्मेलनमा भाग लिनका लागि करिब करिब 60-70 वटा देशबाट लगभग 1300 जना एनआरएन सदस्यहरू नेपालमा यति बेला जम्मा भएका छन् र आजदेखि एनआरएनको यो वार्षिक सम्मेलन जहिले यो दशैं र तिहारको बीचमा हुने गर्दछ र आजदेखि सुरु भएको छ र यसबारेमा थप जानकारी केही गराउने हो कि नवीनजी
मैले चाहिँ के एउटा सेतोपाटीमा चाहिँ आए नारायण गए नारायण भन्ने चाहिँ एउटा लेख छ होइन त्यो लेख चाहिँ मैले यहाँ प्रस्तुत गर्न मन लाग्यो क्या अनि त्यहाँ के लेखिएको छ भने जस्तो कि जस्तै मैले प्रस्तुत गर्छु यो चाहिँ एनआरएनको ब्लगमा चाहिँ थियो त्यो पनि कसले लेख्नु भएको थियो भने द नेपाली टाइम्स अस्ट्रेलियाको चाहिँ सम्पादकले लेख्नु भएको यो ब्लग चाहिँ हो अनि उहाँले लेख्नुहुन्छ 2 वर्ष अगाडि दशैंमा घर जाँदा जमलबाट भोटाहिटी लाग्ने चोकमा एउटा अशक्त वृद्धले सहयोगको याचना गरेर प्रसङ्ग मलाई मेरो एकजना साथीले सुनाएका थिए वृद्ध अली चर्को स्वरमा कसैलाई लक्षित गरेर भन्दै थिए, नारायण बाबु केही सहयोग गर्नुहोस्, नारायण बाबुको जय होस्। नजिकैको भलादमीले केही रकम दियो जुन वृद्धले सोचेको भन्दा निकै कमी थियो। वृद्धले फेरि भने, नारायण भएर पनि यति थोरै रकम, पछि कुरो गर्दा वृद्ध नारायण भनेको त एनआरएन भन्न खोजेका रहेछन्। यो प्रसङ्ग बुझ्न सकिन्छ, दुई दुई वर्षमा नेपालमा हुने एनआरएनको सम्मेलनले तारे होटेलदेखि सडकको माग्नेसम्मलाई चाहिँ त्रङ्गित गर्ने रहेछ। दसैँको पछाडि तिहार अगाडि हुने यो सम्मेलनले यो पटक छैटौं सम्मेलन गर्दैछ। विगतका पाँचवटा सम्मेलन हेर्ने हो भने दसैँ मान्ने त्यस पछाडि तारे होटेलमा लन्च ब्रेकफास्ट गर्ने कार्यक्रम, स्थलमा भित्रभन्दा बाहिर बसेर गफी दिने, एक थाने नेता छान्ने, फर्कने भन्दा त्यहाँ भएका कार्ययोजना उपलब्धिमूलक बन्न सकेका देखिँदैनन्। तैपनि नेपालका सबै राष्ट्रिय मिडियामा यो सम्मेलनले एउटा ठूलो चाड चाहिँ चमक झमकका साथ चित्रित गराइन्छ। अझ केही टेलिभिजनले प्रसारणले त यसलाई लाइभ नै गरिदिन्छ। दशकौं दशैंहरूलाई खाए नखाए घिज भने चाहिँ अझ यसलाई के भनिन्छ भने यहाँ चाहिँ के लेखिएको छ भने दशकौंहरूलाई खाए खा नखाए घिज भने चाहिँ हेर्न बाध्य बनाइन्छ। दशकौं नहुनुपर्ने हो यहाँ चाहिँ, यो व्याकरण मिस्टेक छ, यहाँ दर्शक हुनुपर्ने हो। दर्शकलाई खाए खा नखाए घिज चाहिँ हेर्न बाध्य बनाइन्छ, पाठकहरूलाई पढ्न बाध्यता बनाइन्छ। लोड सेडिङले मोबाइल चार्ज गर्न नपाएका धेरै देशवासीहरूलाई टेलिभिजनमा त्यही बहस, यति र उति मेगा वाटको बिजुलीको कुरो र कार्यपत्र प्रस्तुत कति दिलचस्पी होला, त्यो न नेपालका पत्रकारले नै विदेशबाट आएका नारायणहरूले नै सोचेका छन्। एक दर्जन व्यक्तिबाट सुरु भएको यो संस्थाले अहिले 65 वटा देशमा चाहिँ आफ्नो सञ्जाल विस्तार गरिसकेको छ। देश विकासमा विदेशीका नेपालीहरूलाई पनि संस्थागत रूपमा सहभागी हुन प्रेरित गर्ने, परोपकारिताका लागि संस्थागत गर्ने, विदेशमै सिकेको सिपलाई देशमा भित्राउने महत्वपूर्ण पुलको रूपमा कार्य गर्ने पवित्र उद्देश्यका साथ एनआरएनको स्थापना भएको थियो। तथापि यी कुराहरूले चाहिँ अहिले नारामा मात्र सीमित भएको छ र आए नारायण गए नारायणमा मात्र सीमित भएको छ। दुई दुई वर्षमा चाहिँ पिकनिक गर्न नेपालमा दशैंपछि गए जस्तो अवस्था छ र फर्किएपछि चुनावी माहौलपछि सेलाएको अवस्था छ। यो कुराहरूलाई चाहिँ यो आए नारायण गए नारायणले चाहिँ उजागर गर्ने कुरा थियो र यसको लेखक चाहिँ को हुनुहुन्थ्यो भने अस्ट्रेलिया द नेपाली टाइम्स अस्ट्रेलियाका सम्पादक हुनुहुन्थ्यो। हामीले चाहिँ यसलाई एकदमै छोटोमा चाहिँ बताएको हो, लेख चाहिँ अलि ठुलो थियो।
हजुर बिल्कुल, यो मलाई पनि एकदमै सान्दर्भिक लाग्यो। अझ त्यो प्रसङ्ग जुन माग्ने बुढाको भनौँ न, जो सडकमा बसेर भिख मागिरहेका थिए र उनले एनआरएन भन्न खोजेको नारायण नारायण भनिरहेका रहेछन्। वास्तवमा एनआरएनहरू जो चाहिँ वर्षको एकचोटि नेपाल दुई वर्षको एकचोटि नेपालमा जम्मा हुन्छन्, जुन चाहिँ एनआरएन सम्मेलन भनेर गरिन्छ र विभिन्न देशमा रहेका भनौँ न 1200-1500 नेपालीहरू जम्मा भएर त्यहाँ ठुलै मेला लाग्छ र मिटिङ गर्छन् र त्यसपछि त्यो मिटिङपछि को अध्यक्ष को सदस्य को त्यो भनौँ न एउटा चुनावी वातावरण बन्छ र त्यहाँबाट मान्छेहरू उम्मेदवार हुन्छन् र जित्छन् र यो म उम्मेदवार अध्यक्ष भएँ यो भयो भनेर त्यसपछि त्यहाँबाट फर्किन्छन् आफ्नो कामकाजमा, मेरो रोस्टर कहिलेदेखि हो भनेर चेक गर्न फर्किन्छन् विदेशमा र त्यसपछि भने अब देशमा लगानी नेपालमा एनआरएन भइसकेपछि जुन एनआरएनको कर्तव्य हो त्यो चाहिँ अलिकति बिर्सेको भनौँ न भान हुन्छ नेपाली जनताहरूलाई, आउँछन् रमाइलो गर्छन् जान्छन् भने जस्तो नेपाली जनतामा परिरहेको छ। तर
त्यही भएर आज पत्र पत्रिकामा के देख्न सकिन्छ भने दुई दुई वर्षमा हुने पुँजीपतिहरूको पिकनिक चाहिँ भनेर ठुलै शीर्षकमा चाहिँ
नेपाली मिडियाहरूले कसैले सकारात्मक र कसैले नकारात्मक रूपमा पनि यसलाई पेश गरिरहेका छन् र तर त्यति मात्रै होइन, एनआरएनले राम्रा कुरा पनि गरेको छ, विभिन्न परोपकारी कामहरूमा पनि सहयोग गरिरहेको छ र त्यसै गरी यो 27 मेगावाटको जलविद्युत परियोजना पनि सुरु भइसकेको छ जहाँसम्म मलाई लाग्छ। र श्रोताहरू, हामी एनआरएन विशेष एनआरएन को सम्मेलन आज नेपालमा सुरु भइसकेको छ र अब त्यसमा चाहिँ अस्ट्रेलियाबाट पनि धेरै सहभागिता हुनुहुन्छ, जसमा चाहिँ यसपालिको अध्यक्ष एनआरएन अध्यक्षका लागि अस्ट्रेलियाका मिलिनियर एकजना नेपाली मिलिनियर शेष घले पनि अध्यक्ष पदका लागि दावेदार हुनुहुन्छ र यो निर्वाचनमा निर्वाचन हुँदैछ, त्यहाँ सबै यो एनआरएनको मिटिङ चलिरहेको छ, हामी यसबारेमा जानकारी गराउँदै थियौँ। र श्रोताहरू, अब भने कार्यक्रममा फेरि अर्को एउटा गीत प्रस्तुत गर्दैछौँ तपाईँहरूलाई, तुइनको छ है भर। यो गीत एकचोटि राम्रोसँग सुन्नुहोस्, यो नेपाली ब्यान्ड नाइट भन्ने ब्यान्डले गाएको गीत हो तुइन,
एकदमै चर्चाको विषय भनेको छ,
एकदमै चर्चाको एउटा, वास्तवमा भनियो भने चाहिँ रियालिटी सो भनिन्छ नि, जुन टिभीमा रियालिटी सो देखाउने गरिन्छ नि, तर यो म यो गीतलाई
भिडियोमा पनि
रियालिटी छ, भिडियो हेर्नुहुन्छ भनेदेखि युट्युबमा गएर तुइनकै छ भर भन्ने टाइप गरेर तपाईँले युट्युबमा सर्च गर्नुभयो भने यसको भिडियो देख्नुहुन्छ। वास्तवमा भिडियो र गीत एकदमै भनौँ न एकदमै राम्रो मिलेको छ। र अझ यो गीतलाई म भन्न चाहन्छु, एउटा वास्तविक गीत होइन, नेपाली यथार्थपरक गीत, नेपाली नेपालीपनमा हेर्ने हो भनेदेखि तुइनकै छ है भर, यो नाइट ब्यान्डको आवाजमा अहिलेलाई सुनौ यो गीत, वैशव साङ्गिलामा पहिलोपटक तपाईँहरूको लागि।
नदी तर्नलाई छ है पर, जमझम 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 जमझम, दुई नकु छ है पर, नदी तर्नलाई छ है कर, जमझम कान्छी जमझम जमझम कान्छु जमझम जमझम कान्छी जमझम जमझम कान्छु जमझम, नयाँ नेपाल दुःख पुरानै, नयाँ नेपाल सुख बिरानै, नयाँ नेपाल आँसु सिरानै, नयाँ नेपाल मुटु चिहानै, चुहिएको छ है झोपडी, म्याद सक्या आउँछ कति, आदिवासी जनजाति घोटाला नाच गोराका खबरी, जमझम कान्छी जमझम जमझम कान्छ जमझम जमझम कान्छी जमझम जमझम कान्छ जमझम, छिनी कलम दिए फलामा, पटाकाको भए झोलामा, रगतको खेल्यौ होली, ज्यान लिने भयो ठट्यौली, सकिएछ बन खोज अब सहारा मन खोज, जमझम कान्छी जमझम जमझम कान्छो जमझम जमझम कान्छी जमझम जमझम कान्छो जमझम, सासभन्दा प्यारो साहस, मिलिजुली गर प्रयास, जमझम कान्छी जमझम जमझम कान्छो जमझम जमझम कान्छी जमझम जमझम कान्छो जमझम, प्रचण्ड गर्मी छ है कराही, नेपाल आमा दीप फराई, हिमाल पहाड मधेश तराई, उखेल्दै तिमी सब जराई, बन्द जुन सक्छ संयोगिता, बरु सिमानाको एकै पिता, जमझम कान्छी जमझम कान्छो जमझम कान्छी जमझम कान्छो,
पुनः स्वागत छ कार्यक्रममा। यो मिठो साङ्गीतिक प्रस्तुतिपछि मैले त भन्छु यथार्थप्रक प्रस्तुतिपछि र भोइस अफ साङ्ग्रिला हरेक आइतबार राति नभनौ साँझ भनौ अब चाहिँ साँझ छ बजे साढे छ बजेदेखि साढे सातसम्म आउने गर्छ। हामीले चाहिँ यस यो कार्यक्रममा विशेष गरी नेपाली गीत सङ्गीतहरू नेपाली भाषाका कुराहरू र नेपालमा भइरहेका गतिविधिका कुराहरू त्यति मात्र होइन हामी साहित्यलाई पनि समावेश गर्छौँ बेला बेलामा र हाम्रा धर्म संस्कृतिका कुराकानी पनि गर्छौँ र यसै क्रममा चाहिँ अब सञ्जयजीले एउटा प्रसङ्ग जोड्न खोज्दै हुनुहुन्छ।
हजुर श्रोताहरू, हामी यो गीतभन्दा अगाडि नेपालमा एनआरएनको चुनाव र त्योभन्दा अगाडि संविधान सभाको निर्वाचन यो मङ्सिर चार गते हुन लागेको 2070 मङ्सिर चार गते हुन लागेको निर्वाचनको कुरा गरिरहेका थियौँ र आजदेखि सुरक्षा निर्वाचन सुरक्षा संयन्त्रले नेपाली सेनालाई पनि परिचालन गरेको छ र सोही सन्दर्भमा म यो बीबीसीको एउटा रिपोर्ट यहाँनिर तपाईँहरूका लागि प्रस्तुत गर्न चाहन्छु। संविधान सभा निर्वाचन हुन ठिक एक महिना बाँकी रहेका बेला चुनावी सुरक्षाका निम्ति औपचारिक रूपमा आज आइतबारदेखि सेना परिचालन हुँदैछ। देशका 75 जिल्लाका प्रत्येक निर्वाचन क्षेत्रमा झण्डै 62,000 सैनिक खटिने नेपाली सेनाले जनाएको छ। त्यसक्रममा अन्य सुरक्षा निकायसँग समन्वय हुने भए पनि परिचालन भने आफ्नै आन्तरिक नेतृत्व अर्थात् चेन अफ कमाण्डमा हुने नेपाली सेनाको भनाइ छ। आजदेखि 240 निर्वाचन क्षेत्रमा फ्ल्याग मार्च तथा गस्ती गर्ने नेपाली सेनाले जनाएको छ। एउटा क्षेत्रमा कम्तीमा एक प्लाटुन अर्थात् 40 सैनिक परिचालन गरिने योजना भए पनि सुरक्षा संवेदनशीलताका आधारमा उक्त संख्या बढ्न सक्ने बताइएको छ। एकीकृत सुरक्षा योजना अनुसार मतदान स्थलमा नेपाल प्रहरी र दोस्रो घेरामा सशस्त्र प्रहरी रहनेछन् भने त्यसपछिको घेरामा सेना रहनेछन्। सैनिक प्रवक्ता जगदीश चन्द्र पोखरेलले भने केही घटना भइहालेमा पहिले त प्रहरीले नियन्त्रण गर्छ, त्यसपछि सशस्त्रले गर्छ, अनि त्यसपछि पनि भएन भने नेपाली सेना जाने हो। निर्वाचनका क्रममा ती सबै सुरक्षा निकाय तथा प्रशासनसँग समन्वय गरे पनि परिचालन हुँदा आफ्नै चेन अफ कमाण्डमा रहने सेनाले उल्लेख गरेको छ। सैनिक प्रवक्ता पोखरेलले भने तीनवटै सुरक्षा निकाय र राष्ट्रिय अनुसन्धान विभागसँग समेत सूचनाहरू आदान प्रदान गर्छौं, सुरक्षा समितिले महत्वपूर्ण भूमिका निभाउँछ, तर नेपाली सेना आफ्नै चेन अफ कमाण्डमा रहन्छ। चुनावी प्रयोजनका लागि सेनाको परिचालनलाई लिएर यसअघि मतहरू विभाजित भएका थिए। खास गरी चुनाव बहिष्कार गर्ने पक्षले त्यसको विरोध गरेको थियो। कतिपय भने त्यस्तो पक्षलाई मनोवैज्ञानिक रूपमै कमजोर बनाउन र चुनावी सुरक्षा सुदृढ बनाउन सेना परिचालन उपयुक्त भएको ठान्दछन्। श्रोताहरू, यो आजदेखि संविधान सभा निर्वाचन सुरक्षा संयन्त्रले सेना परिचालन गरेको सम्बन्धी एउटा छोटो प्रसङ्ग हामीले तपाईँहरूका लागि प्रस्तुत गर्यौं र कार्यक्रम हो भोइस अफ साङ्गेला। हरेक आइतबार 6:30 साढे सात बजेसम्म तपाईँहरूको रेडियो सेटमा आउने गर्दछौ र आज हामी तपाईँहरूको साथमा छौं। म सञ्जय
र म नवीन, र यसै क्रममा चाहिँ म एउटा अर्को प्रसङ्ग जोड्न चाहन्छु। भिसाको लोभमा हजारौं डलर मात्र गुमेन नेपालीहरूले पाए ज्यान मार्ने धम्की समेत भनेर चाहिँ यो चाहिँ हामीले mysansar.com लेखिएको हो। मैले जस्तै तस्तै पढ्न चाहन्छु। वर्क भिसा मिलाइदिन्छु भने नेपाली विद्यार्थीहरूबाट हजारौं डलर कुम्लाउने तर भिसा मिलाइदिन नसकेपछि सम्झौता स्वरूप रकम फिर्ता नदिने मात्र होइन ज्यान मार्ने धम्की समेत दिएको खुलासा भएको छ। अस्ट्रेलियाको एबीसी टेलिभिजनमा सोमबार प्रसारण भएको लेट लाइन कार्यक्रममा दुई नेपाली छात्र छवि भूषाल लामिछाने र शिव निरौलाले आफूहरू ठगिएको बताए। त्यस्तै एक नेपाली छात्रले आफूलाई ज्यान मार्ने धम्की आएको भोइस रेकर्ड नै प्रस्तुत गरिदिए। नेपालीहरूलाई ठग्ने यो कम्पनी रहेछ सिङ्गापुर आयल, यसका प्रमुख रहेछन् एडी काङ छवि भूषालले 5 अगाडि नेपाल छाडेकी थिइन्। पढ्न अस्ट्रेलिया आएकी उनले कमर्सियल कुकरी र बिजनेसमा डिप्लोमा हासिल गरिन् र आफूलाई रेजिडेन्सीका लागि स्पोन्सर गर्न सक्ने रोजगारदाता खोज्न थालिन्। अनलाइनमा खोज्दा उनले नर्थ सिडनीको सिङ्गापुर आयल भेटिन् र अपोइन्टमेन्ट दिइन्। काङले $20,000 457 भिजा दिने बाचा गरे। 457 यो भिजा नम्बर
चार सय सन्ताउन्न
भिजा फेरि $25,000 तिर्नुपर्ने थियो। काङको एउटा कम्पनी आइकन प्यासिफिक कस्टमर सर्भिस म्यानेजरको रूपमा काम दिने बाचासहितको सम्झौता पत्रमा हस्ताक्षर गरिन् तर काङले भोलि भन्दा भन्दै काम गर्ने ठाउँ कहिले देखाएनन्। भिजा पनि रिजेक्ट भयो। त्यो सानो कम्पनीमा कम्तीमा 4 कस्टमर सर्भिस म्यानेजर रिस्पोन्सरसिप गर्न खोजेको कारण भिजा रिजेक्ट भएछ। अब न भिसा छ हातमा न काम छ, डलर पनि फिर्ता पाएकी छैनन्। उनी एक्लै होइनन्, यसरी पीड़ित हुने 400 जना शिकार भएको हुन सक्ने कार्यक्रममा चाहिँ बताइएको छ। फोन उठाउनेको परिचय नखुलाइएको एक फोन वार्तामा कङले तलाई मारिदिन्छु त कहाँ छस् भन्दै अश्लील गाली गरेका छन्। तर कार्यक्रम अन्तर्वार्ता दिँदै काङले दोहोरो झगडा भएको र ग्राहकले पनि आफूलाई नेपाली माफिया लगाइदिने धम्की दिएको दावी गरे। कार्यक्रममा अर्का पीड़ितका रूपमा देखाइएकी नेपाली छात्रा थिइन् शिव निरौला, हेयर ड्रेसर हुन् उनी। काङ्गाकै अर्को कम्पनी एडेलाइट पेट्रोलियम एन्ड हस्पिटालिटीमा काम गर्नका लागि उनले कन्ट्राक्टमा साइन गरेकी थिइन् जनवरीमा। $15,000 पनि तिरेकी थिइन् उनले, तर अध्यागमन विभागले भिसा दिन मानेन। निरौला भन्छन्, मेरो कुनै गल्ती थिएन, मलाई स्पोन्सर गर्ने बिजनेस अथराइज थिएन। निरौलाका अनुसार काङले उनलाई अझै $9,000 तिर्न बाँकी छ। व्यासित हिसाब गर्ने हो भने त 11,000। टेट लाइन कार्यक्रममा अर्को एक विदेशी विद्यार्थीले कुकका रूपमा काम गर्न $15,000 तिरेको, तर काम गर्न भने रेस्टुरेन्टमा जाँदा त रेस्टुरेन्ट नै अस्तित्वमा नरहेको फेला पारेको बताए। यो चाहिँ माई संसारमा लेखिएको ब्लगमा थियो र वास्तविक रूपमा पनि एबिसी टेलिभिजनले पनि यो देखाएको कुरा छ, त्यसमा भिडियो समेत राखिएको छ। अवश्य पनि यो एउटा भिजाको लोभमा चाहिँ $1,000 मात्र घुमेन नेपालीहरूले पाए ज्यान, यो एकदमै अहिलेको धेरैले बुझ्नुपर्ने कुरा हो।
समय सान्दर्भिक विषयवस्तु रहेको छ श्रोताहरू, किन भन्दाखेरि अहिले सुरुमा स्टुडेन्ट भिजामा आएर स्टुडेन्ट आफ्नो भनौँ न आफ्नो पढाइ सकाइसकेपछि कामको खोजीमा विभिन्न यो दलालहरूको बीचमा फसेको हामीले तितो यथार्थहरू
सुनेका छौँ, सुन्दैछौँ।
हजुर,
हरेक स्टेटमा चाहिँ यो सनसनीपूर्ण रूपले चाहिँ गएको छ होइन।
Radio Adelaide 101.5 FM and live online.
हजुर श्रोताहरू, तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम भोइस अफ साङ्गला रेडियो एडलेड 101.5 मेगाहर्जमा। र यति बेला स्टुडियो घडीमा 7 बजिसकेको छ श्रोताहरू, र 7 बजेको समय भनेको समाचारको समय हो, र तपाईँहरूको ध्यान हामी अब तान्दैछौँ समाचारतर्फ।
सुरुमा प्रमुख समाचार, मतदाता परिचय पत्र देखाएर भोट हाल्न पाइने, निर्वाचन असफल भए देश दुर्घटनामा जान्छ चित्रबहादुर केसी, एनआरएनमा तर्को प्रतिस्पर्धा, विदेशमा 2 वर्ष बढी बस्ने नेपालीले मात्र एनआरएन हुने, 3 वर्षमा लोड सेडिङ हट्ने, प्रत्यक्ष उम्मेद्वार जुवा खलाबाटै पक्राउ।
अब समाचार विस्तारमा, चर्को विवादपछि अन्तत निर्वाचन आयोगले आसन्न संविधान सभा चुनावको लागि फोटो सहितको मतदाता परिचय पत्र वितरण गर्ने भएको छ। यसअघि कानूनी र प्राविधिक अडचन देखाउँदै नागरिकता लाइसेन्स लगायतका अन्य परिचय पत्रकै आधारमा भोट हाल्नुपर्ने बताउँदै आएको आयोगले हिजो साँझ बैठक बसी मतदाता परिचय पत्र आफै छापेर बाँड्ने निर्णय गरेको हो। अब हामीले निर्वाचन आयोगकै स्रोत साधन जनशक्ति व्यवस्थापन गरेर मतदाता परिचय पत्र छाप्ने निर्णय गरेका छौं। आयोगका आयुक्त दोलख बहादुर गुरूङले भने अन्य परिचय पत्रले चुनाव निष्पक्ष हुन नसक्ने भन्दै आम सरोकारवालाले गुनासो गरिरहेका बेला थोरै समयमै भए पनि आयोगले आफै छापेर बाँड्ने निर्णय गरेको हो। 1,23,00,000 मतदाता परिचय पत्र छाप्नुपर्ने भएकोले थोरै समयमै भए पनि सकाउनु पर्ने उनले बताए। अर्को साताबाट मतदाता परिचय पत्र छाप्न शुरू हुन्छ, कार्तिक 20-22 गतेसम्ममा सकिन्छ। गुरूङले भने समयको अभावलाई दृष्टिगत गरी चुनाव निष्पक्ष गर्न आम सरकारवालाको चासो रहेकोले हामीले मतदाता परिचय पत्र छाप्ने निर्णय गरेका हौं। चुनाव आउन 5 साता भन्दा कम रहेको बेला आयोगका उच्च पदाधिकारीहरू बसी यस्तो निर्णय गरेका हुन्।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मंगिर 4 संविधान सभाको निर्वाचन असफल भए देश भयावह दुर्घटनामा फस्ने बताएका छन्। प्रगतिशील पत्रकार संघ अर्घाहाँचीद्वारा शुक्रबार सन्धिखर्कमा आयोजित पत्रकार सम्मेलनमा नेता केसीले संक्रमणकालको अन्त्य र विविध शासन स्थापित गर्न निर्वाचन अपरिहार्य भएको बताए। राजावादीहरूले मंगिर 4 दोस्रो निर्वाचन सभाको निर्वाचन असफल भए 2047 संविधान बिताउन माग राखिएकाले देश कता जान्छ भनेर भन्न सकिन्न। उनले भने त्यस्तै गणतन्त्रको पक्षधर एकजुट हुनुपर्छ। उनले वर्तमान निर्दलीय सरकार आफ्नो पार्टीले विरोध जनाए पनि चुनावको पक्षमा भने रहेको स्पष्ट पारे।
गैर आवासीय नेपाली संघ एनआरएनको भावी नेतृत्वका लागि चर्को प्रतिस्पर्धा हुने भएको छ। राजधानी अर्थात काठमाडौँमा जारी 6 महाधिवेशनमा अध्यक्षमा 5 प्रत्याशी बनेका छन्। नेतृत्वका लागि एनआरएन संरक्षक राम प्रताप थापा, वर्तमान महासचिव तेन्जी शेर्पा, अस्ट्रेलियाका शेष घले र वर्तमान उपाध्यक्ष द्वय रामेश्वर शाह र हितमान गुरूङले उम्मेद्वारी दर्ता गराएका छन्। नाटकीय सहमति नभए पहिलो पटक एनआरएनमा नेतृत्वका लागि निर्वाचन हुने निश्चित छ। निर्वाचन दिउँसो 2 बजेपछि सोल्टी होटलमा हुनेछ। एनआरएनको भावी नेतृत्वका लागि प्रत्याशी 5 जनाले संरक्षण पाएका छन्। घलेलाई ए माओवादीले, शेर्पालाई एमाले, शाहलाई कांग्रेसले समर्थन गरेका छन्। एनआरएन संरक्षक उपेन्द्र महतोको समर्थन शाहलाई छ भने वर्तमान अध्यक्ष जीवा लामिछानेले घलेलाई चाहन्छन् भन्ने पूर्व अध्यक्ष देवमान हिराचन शेर्पालाई अध्यक्ष बाहेक पनि प्रतिस्पर्धा चर्को हुने भएको छ। उपाध्यक्षका लागि टीवी कार्की, भवन भट्ट, राजु ढकाल, नरेन्द्र भाट, टेम्बा लेम्बु शेर्पा, विश्व आदर्श पण्डित, प्रहलाद केसी र भवानी प्रसाद ओली छन्। महासचिवमा राजन कर्णेल र कुमार पन्त प्रतिस्पर्धामा छन्। सचिवका लागि रन्जु थापा, पुष्प तिमसिना, डाक्टर सुदीप अधिकारी, श्यामबहादुर तामाङ, रामचन्द्र खरेल र डाक्टर विनोद शाह छन्। कोषाध्यक्षमा अरूण श्रेष्ठ र बद्री केसी प्रतिस्पर्धामा छन्।
भर्खरै एनआरएन निर्वाचन अपडेट अनुसार अध्यक्ष पदमा शेष घले अगाडि रहेका छन्। क्याप्टेन हितमान गुरूङले चाहिँ उम्मेद्वारी फिर्ता लिएका छन्। डाक्टर विनोद शाहद्वारा चाहिँ सचिव पद उम्मेद्वारी फिर्ता, उपाध्यक्ष पदमा भवानी भट्ट र महासचिव पदमा कुमार पन्त बलियो रहेको छ। त्यसै गरी विदेश एनआरएनकै प्रसंग जोड्न चाहे हामीले, विदेशमा 2 वर्ष बढी बस्ने नेपालीहरूको मात्र गैर आवासीय नेपाली एनआरएनको मान्यता पाउने भएका छन्। राजधानीमा शनिबारबाट शुरू भएको गैर आवासीय नेपाली संघ एनआरएनको 6 अधिवेशनले विदेशमा 2 वर्ष बढी बस्नेलाई मात्र एनआरएनको मान्यता दिने गरी विधान संशोधन गरेको छ। यसैसँग नेपालमा गैर आवासीय नेपाली संघ दर्ताको औपचारिक बाटो खोलेको छ। यससँगै 183 दिन बढी बसेकालाई एनआरएनको मान्यता दिने प्रावधान थियो। सरकारले भने 2 वर्ष बढी बसेकालाई मात्र एनआरएन मान्यता दिने बताएपछि संघ नेपालमा दर्ता हुन सकेको थिएन। 2 दिन अघि मात्र परराष्ट्र मन्त्रालयले गैर आवासीय नेपाली संघलाई पत्र पठाएर 2 वर्ष बढी बसेकालाई मात्र एनआरएनको मान्यता दिने व्यवस्था गरे संघ दर्ता गर्न आश्वासन दिएको स्रोतले जनाएको छ। विधान संशोधनपछि अब केही दिनमा नै गैर आवासीय नेपाली संघ नेपालमा दर्ता हुने बताइएको छ। अधिवेशनको बन्द सत्रमा प्रवक्ता डाक्टर हेमराज शर्मा नेतृत्वको विधान संशोधन समितिले प्रस्ताव पेश गरेको थियो जसलाई हलले सर्वसम्मत पारित गरेको थियो।
मंगसिर 4 हुने संविधान सभाको चुनावको लागि दलका उम्मेद्वारहरू मत माग्न घर दैलोमा पुग्ने क्रम शुरू भएको छ। यसै क्रममा कांग्रेस नेता तथा काठमाडौँ कांग्रेस क्षेत्र नम्बर 4 उम्मेद्वार गगन थापा दोस्रो दिन चावहिल क्षेत्रमा चुनावी अभियानमा जुटेका छन्। वडा नम्बर 7 विभिन्न टोलमा गगन थापा आफ्ना समर्थकहरू सहित चुनावी प्रचार गर्दै घर दैलोमा भोट माग्न गएका हुन्। कांग्रेस उम्मेद्वार गगन थापा वडा नम्बर 7 मिरमिरे टोलमा पुग्दा वाम बुद्धिजीवी खगेन्द्र संग्रौलाले हार्दिकतापूर्वक स्वागत गरेका थिए। संग्रौलाले थापालाई घरमा लगेर टीका लगाई विजयको शुभकामना समेत दिएका थिए। घरमा सकिएको अबेर लिन संग्रौलाकी श्रीमती जमुना गुरूङ संग्रौलाले खगेन्द्रलाई पसलमा पठाएकी थिइन्। आफूले ल्याएको अबेर श्रीमतीले थापालाई टीका लगाइदिएपछि संग्रौला दम्पतिले थापालाई सगुनको रूपमा दही खुवाएर जीतको आशीर्वाद दिएका थिए। साथमा श्रीमती जमुना गुरूङ संग्रौलाले थापालाई बुद्धिमान, विवेकशील र विनम्र हुन शुभकामना दिइन्। गगन थापालाई छोरा भनेर सम्बोधन गर्दै उनले कांग्रेस उम्मेद्वार थापालाई गगन थापालाई छोरा भनेर सम्बोधन गर्दै उनले कांग्रेस उम्मेद्वार थापालाई दशकै छोरा हुन शुभकामना समेत देशकै छोरा हुन शुभकामना समेत दिएका थिए। घरमा थापालाई विजयको शुभकामना दिएका संग्रौला दम्पति त्यसपछि टोलमा गगन थापासँग चुनावी प्रचारमा समेत गएका थिए। खगेन्द्र संग्रौला कांग्रेसका कार्यकर्ता तथा शुभेच्छुकहरूसँगै थापाको लागि मत माग्न घर दैलोमा समेत पुगेका थिए।
विश्व ब्याङ्क समूह तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक कार्यक्रममा प्रतिनिधि मण्डल सहित वाशिङटन डीसीमा सहभागी हुन गएका अर्थमन्त्री शंकर कोइरालाले एक अन्तर्क्रियामा कार्यक्रममा बोल्दै तीन वर्षभित्र मुलुकमा लोड सेडिङ समस्या हल हुने बताएका छन्। उत्तर अमेरिकाको सबैभन्दा ज्येष्ठ नेपालीहरूको संस्था अमेरिका नेपाली सोसाइटीमा आयोजित एक अन्तर्क्रियामा अर्थमन्त्री कोइरालाले सहभागी हुन गएका थिए। र साथसाथै त्यहाँ कार्यक्रममा जानुको मुख्य कारण नीति कार्यक्रम तथा बजेट पारित गर्नु हो। नेपाल र विश्व बैंकसँग द्विपक्षीय सम्बन्ध अझ सुधार गर्न पर्ने रहेको बताउँदै नेपाललाई अहिलेसम्मकै ठूलो आर्थिक सहयोग विश्व बैंकले गर्ने जानकारी कोइरालाले गराउनुभयो।
सिडनीका पश्चिमी क्षेत्र र न्यू साउथ वेल्स राज्यको विभिन्न भागमा भीषण डढेलो लागेको छ। उक्त डढेलोले करिब 100 भन्दा बढी घरमा क्षति पुर्याएको छ र 50 भन्दा बढी ठूला डढेलो नियन्त्रण भन्दा बाहिर गएको जानकारी रूरल फायर अधिकारीहरूले दिएका छन्। डढेलोको धुवाले सिडनीको आकाश युद्ध क्षेत्र जस्तै बनेको थियो। डढेलो लागेका क्षेत्रमा रेल सेवा, विद्युत आपूर्ति र ग्यास सेवा र बस सेवा पनि बन्द भएको थियो। मौसमविदहरूले सबैलाई घरभित्रै बस्न र डढेलो भएको क्षेत्रबाट टाढा रहन अनुरोध गरेका छन्। अहिलेसम्मको जानकारी अनुसार एकको मृत्यु भएको छ भने दुईजनाको अवस्था चिन्ताजनक रहेको छ। यदि कसैलाई कुनै आकस्मिक सेवाको आवश्यक परेको खण्डमा www.rfs.nsw.gov.au समेत सम्पर्क लगन गर्न सक्नुहुनेछ।
संविधान सभाको निर्वाचनमा प्रत्यक्षतर्फका दुई उम्मेद्वारहरूलाई प्रहरीले जुवा खलाबाट पक्राउ गरेको छ। जुवा खेल्दै गरेको अवस्थामा पक्राउ परेका उम्मेद्वारहरूमा जनता पार्टी नेपालका समुद्रमणि कोइराला र मधेसी जनअधिकार फोरम मधेसका चन्द्रकुमार मण्डल छन्। उनीहरू सहित 17 जनालाई प्रहरीले शुक्रबार राति 11 बजे विराटनगर 4 स्थित उम्मेद्वार कोइरालाको घरबाट पक्राउ गरेको हो। मोरङका प्रहरी उपरीक्षक विश्वराज पोखरेलले जुवा खेलाउँदै गरेको सूचना प्राप्त भएपछि जुवाडेलाई प्रहरीले पक्राउ गरेको बताए। उनका अनुसार ढोका थुनेर जुवा खेलिरहेकाहरूलाई प्रहरीले प्रमाण जुटाउन समस्या परेपछि दुई उम्मेद्वार सहित 17 जनालाई शनिबार छोडिएको छ।
नेपाल र भारतबीच मंगसिर 4 गते मैत्रीपूर्ण फुटबल खेल हुने भएको छ। मंगसिर 4 गते भनेको श्रोताहरू यो चुनावको दिन रहेको छ। अखिल नेपाल फुटबल संघ एन्फाले राखेको मैत्रीपूर्ण फुटबलको प्रस्ताव अल इण्डिया फुटबल फेडरेशनले स्वीकार गरेको हो। नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल भारतको चेन्नाईमा हुनेछ। नेपालसँग खेल्न अघि भारतीय फुटबल टोलीले 15 नोभेम्बरमा फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेल्नेछ। नेपाल र भारतबीच अहिलेसम्म 14 भेट भएको छ, जसमा 9 खेल भारतले जितेको छ। 3 खेलमा नेपाल विजयी भएको छ, तर काठमाडौँमा भएको साफ च्याम्पियनसिपको समूह चरणमा नेपालले भारतमाथि 2-1 जित निकालेको थियो।
वैदेशिक रोजगार विभागले दिएको पूर्व श्रम स्वीकृति अनुसार भिजामा पेसा र कम्पनी नमिल्दा 35,000 युवा विदेश जानबाट रोकिएका छन्। साउदी अरबमा पेसा तथा कम्पनी र मलेसियामा भिजा नम्बर नमिल्दा भिजामा आएका कामदार जान नपाएका हुन् भिजा आएका कामदार जान नपाएका हुन्। म्यान पावर व्यवसायले भने भिजाका लागि ठूलो धनराशि खर्च भइरहेकाले उनीहरूलाई जसरी पनि जान दिनुपर्ने माग गरेको कारोबार दैनिकमा आज खबर छ। भिजा आइसकेका कामदारका लागि ठूलो खर्च भइसकेको भन्दै व्यवसायीसँग सम्झौताका लागि आधारमा अन्तिम श्रम स्वीकृति दिनुपर्ने माग उनीहरूको छ। मेन पावरमा कम्पनीले जुन मुलुक पेसा र कम्पनी पूर्व श्रम स्वीकृति लिएको छ त्यसलाई फरक नपारिकन अन्तिम श्रम स्वीकृति दिनुपर्ने व्यवस्था वैदेशिक रोजगार ऐनमा छ। नेपाल वैदेशिक रोजगार व्यवसाय संघ अध्यक्ष बलबहादुर तामाङले कानूनले पूर्व श्रम स्वीकृति भन्दा भिजामा फरक पेसा भए अन्तिम श्रम स्वीकृति दिन नहुने व्यवस्था भएकोले भिजा आइसकेका करिब 35,000 युवा विदेश जानबाट रोकिएको जानकारी दिए।
हजुर श्रोताहरू, आजको एपिसोडका लागि समाचार यति नै। समाचारपछि तपाईँहरूका लागि हामी अर्को एउटा साङ्गीतिक सौगात राख्दैछौ। सुगम पोखरेलको आवाजमा मेरो एउटा साथी छ।
मेरो दुःखमा
हजुर श्रोताहरू तपाईँहरूलाई पुनः स्वागत छ कार्यक्रम भोइस अफ साङ्ग्रिलाका आवाजहरूमा। यो सुगम पोखरेलको मेरो एउटा साथी छ भन्ने गीत तपाईँहरूको लागि हामीले भर्खरै प्रस्तुत गऱ्यौँ। श्रोताहरू सुगम पोखरेलको एउटा साथी होला तर हाम्रो धेरै साथीहरू हुनुहुन्छ, त्यो भनेको तपाईँहरू हो। यति बेला जो रेडियो सुनेर बसिराख्नु भएको छ तपाईँहरूको साथ र तपाईँहरूको मायाले हामी यहाँसम्म आइपुगेका छौँ र तपाईँहरूको साथ हामीलाई अझै अगाडिसम्म मिल्नेछ भन्ने हाम्रो आशा छ। श्रोताहरू अब म फेरि प्रसङ्ग अलिकति बदलेर यो चुनाव एनआरएनबाट अलिकति अलग्गिएर फेरि दसैँकै कुरा गर्दैछु। यहाँनिर दसैँ तपाईँहरूले कसरी मनाउनु भयो, नेपालमा हुनेहरूले त अब जे होस् यहाँबाट पनि नेपाल दसैँ मनाउन नेपाल जानुभएका हाम्रा श्रोताहरूले धेरै रमाइलो गरेर तपाईँहरूले पनि धेरै रमाइलो गरेर दसैँ मनाउनु भयो होला हाम्रो आशा छ र हामीले पनि रमाइलोसँग दसैँ मनायौँ। र अब यो अमेरिकामा बस्ने भुटानीहरूले कसरी दसैँ मनाए र दसैँ कस्तो रह्यो त्यहाँको भन्ने यो बीबीसी संवाददाता भागीरथ योगीले तयार पार्नुभएको एउटा रिपोर्ट हामी तपाईँहरूका लागि प्रस्तुत गर्दैछौँ। गएको पाँच वर्षदेखि अमेरिकाको फिनिक्स एरिजोनामा बसोबास गरिरहेकी गङ्गा बराल वर्ष दिनपछि आइपुगेको चाड दसैँ मनाउन निकै उत्साहित थिइन्। भुटानी अधिकारीहरूले बारम्बार धम्की दिन थालेपछि झण्डै दुई दशक अघि सपरिवार पूर्वी नेपाल आइपुग्दा उनी 13 वर्षकी थिइन्। तर दागना स्थित दक्षिणी भुटानमा मनाएको दसैँको झझल्को उनलाई अझै आइरहन्छ। शिविरमा बस्दा पनि आफ्नो चाडबाड मनाउने गरिन्थ्यो। भुटान र नेपालमा फरक चाहिँ हामी दहीले मुछेर सेतो अक्षता लाउँथ्यौँ, अर्थात् भुटानमा दहीले मुछेर सेतो अक्षता लाउँथ्यौँ तर नेपालमा चाहिँ रातो अबिरले मुछेर टिका लगाउने चलन थियो अर्थात् छ। उनले भनिन्, झण्डै 16-17 वर्ष पूर्वी नेपाल स्थित शरणार्थी शिविरमा बिताएर अहिले सात समुद्र पारी अमेरिका आए पनि दशैं तिहार जस्ता चाडपर्व उत्साहका साथ मनाउने गरेको उनले बताइन्। अमेरिकामा पनि हाम्रो भुटानी समाज छेउछाउमै बस्ने चलन छ। दशैं तिहार तीज जस्ता चाडपर्व हामी उत्साहसाथ मनाउँछौं। नानीहरू पनि खुशी भएको देखिन्छ, बरालले भनिन्। अमेरिकामा पुनर्वास गराइएका भुटानी शरणार्थीहरूको संख्या बढ्दै जाँदा त्यहाँ सामुदायिक गतिविधिहरू पनि बढ्दै गएका छन्। बालबालिकाहरूका लागि नेपाली भाषा कक्षा सञ्चालन गर्नेदेखि लिएर दशैं तिहार जस्ता चाडबाड रमाइलोसँग मनाउने गरेको हाल न्यू ह्याम्पसियर राज्यमा बसोबास गरिरहेका भागीरथ खतिवडाले बताए। हामी यहाँ प्रत्येक वर्ष दुर्गा पूजा लगाउँछौ, देउसी भैलो कार्यक्रम गर्छौ। हामीले गत वर्ष 3 दिन देउसी भैलो खेलेर जुटाएको रकमले हाम्रा वृद्ध आमा बुवालाई सम्मान गरेका थियौं। उनले भने संयुक्त राष्ट्रसंघ आप्रवासन सम्बन्धी अन्तर्राष्ट्रिय संगठन तथा विभिन्न पश्चिमा मुलुकहरूको सहयोगमा अहिलेसम्म विभिन्न पश्चिमा मुलुकहरूमा करिब 83,000 भूटानी शरणार्थीहरू पुनर्वास गराइसकिएको छ। संयुक्त राज्य अमेरिकाको विदेश मन्त्रालयद्वारा प्रकाशित तथ्याङ्क अनुसार गएको सेप्टेम्बर 2013सम्ममा 70,000 भन्दा बढी भूटानी शरणार्थीहरूलाई अमेरिकामा पुनर्वास गराइएको खतिवडाले बताए। तीमध्ये धेरैजसो पेन्सिल्भेनिया, ओहायो, टेक्सस र न्यूयोर्क राज्यमा बसोबास गरिरहेका छन्। अमेरिकाको तुलनामा बेलायतमा पुनर्वास गराइएका भूटानी शरणार्थीहरूको संख्या सानो भए तापनि दशैं तिहार जस्ता चाडपर्व उनीहरूले पनि उत्साहका साथ मनाउने गरेका छन्। तर कामको चटारोले गर्दा समय मिलाएर भूटानी तथा नेपाली समुदाय भेला भई रमाइलो गर्ने गरेको बताइएको छ। वर्षदेखि बेलायतको डनकास्टरमा बसिरहेकी निर्मला सुवेदीले बताइन्, भर्खरै हामीले साथीभाइहरू भेला भएर दशैं मनायौं, विभिन्न थरी खाना खाएर नाचगान गरेर रमाइलो भयो। उनले भनिन्, हाल बेलायतको सेल्फिडेल स्थित शरणार्थी पुनर्वास कार्यक्रममा कार्यरत निर्मला सुवेदी पनि सानो हुँदा भूटानमा र पछि पूर्वी नेपालको शरणार्थी शिविरमा मनाएको दशैं झल्झली सम्झिन्छिन्। सानोमा दशैंका लागि धेरै पर्खन्थ्यो, नयाँ लुगा लगाउने, पिङ खेल्ने सबै याद छ। क्याम्पमा पनि पुरानै पारा नै हुन्थ्यो। अहिले बाबा आमा अमेरिका गइसक्नुभयो, त्यहाँ दिदी मात्रै हुनुहुन्छ। उनले भनिन्, सन् 80 को दशकको अन्त्यतिर नागरिकता सम्बन्धी नयाँ कानून ल्याएर नेपाली भाषी भूटानीहरूमाथि सरकारले कडाई गर्न थालेपछि 10,000 भूटानीहरू आफू जन्मेको हुर्केको भूमि छाडेर भारतीय भूमि हुँदै नेपाल आएका थिए। पूर्वी नेपालका विभिन्न शिविरहरूमा बसोबास गरिरहेका 1,00,000 भन्दा बढी भूटानीहरूमध्ये झण्डै 83,000 भूटानीहरूलाई अमेरिका, बेलायत, अस्ट्रेलिया, क्यानाडा, नर्वे, न्यूजील्याण्ड लगायतका मुलुकहरूमा पुनर्वास गराई सकिएको छ र यो क्रम अझै जारी छ। आफ्नो जन्मभूमि भन्दा हजारौं माइल टाढा पुगे पनि भूटानी समुदाय आफ्नो पहिचान र संस्कृति जोगाउन लागि परेको देखिन्छ। दशैं तिहार जस्ता चाडपर्वले उनीहरूको त्यस्तो प्रयासलाई मद्दत नै पुगिरहेको पाइन्छ।
अवश्य पनि जहाँ गए पनि जसो गरे पनि यो मन त मेरो नेपाली हो, नेपाली पन हो, किनभने हामी नेपालमै हुर्कयौँ। हामी भुटानी शरणार्थी भए पनि नेपालमा हुर्केर नेपाली संस्कृतिसँग नेपाली भाषीहरू भएर चाहिँ हामी हुर्केका छौँ। हामी विश्वको जुनसुकी कुनामा गए पनि ती धर्म संस्कृतिहरूलाई भुल्न सक्दैनौँ, त्यो परम्परालाई भुल्न सक्दैनौँ, त्यो परम्परा अझै रहिरहोस् हामी भन्न चाहन्छौँ। र यसै क्रममा चाहिँ फेरि मैले एउटा गजल जोड्न चाहेँ। धेरै कुराहरू, धेरै राजनीतिक कुराहरू भयो, धेरै समसामयिक कुराहरू भयो, होइन,
अब यसो साहित्यिक
रमाइलो प्रेमका कुरा, मायाका कुरा गरौँ।
आजभोलि प्रेम मायाका कुराहरू नगरी हुँदैन, किन भन्दाखेरि माया यो झगडा झै झगडाले संसारलाई बाँड्छ भने माया प्रेमले यसलाई जोड्छ,
एकीकृत गर्छ। रात निदाउनेहरूको लागि हो, आँसु रुनेहरूको लागि हो, विश्राम थाक्नेहरूको लागि हो, जिब्रो बोल्नेहरूको लागि हो, रूप देखाउनेहरूको लागि हो, मृत्यु हार्नेहरूको लागि हो। कालो रात होइन उज्यालो दिन चाहन्छु म, बग्ने आँसु होइन उन्मुक्त हाँसु चाहन्छु म, विश्राम होइन निरन्तर हिँड्ने पाइला पाइला चाहन्छु म, बोल्ने जिब्रो होइन पौरखी पाखुरा चाहन्छु म, सुन्दर रूप होइन सफा मन चाहन्छु म, पराजित मृत्यु होइन संघर्षशील जीवन चाहन्छु म, किनकि जाग्नेहरूको लागि हो दिन, खुसी हुनेहरूको लागि हो हाँसो, हिँड्नेहरूको लागि हो पाइला, पौरख गर्नेहरूको लागि हो पाखुरा, खुल्नेहरूको लागि हो मन, जुझ्नेहरूको लागि हो जीवन। अवश्य पनि
हजुर श्रोताहरू, यो निकै रमाइलो र यथार्थपरक गजल पछि फेरि अर्को एउटा यथार्थपरक गीत तपाईँहरूका लागि म प्रस्तुत गर्दैछु। आज हामीले अलिकति यो नवीनजीले भर्खरै माया प्रेमका कुरा भनेर गजल भन्नुभयो, तर पनि म अब अर्को एउटा गीत, जुन चाहिँ माया गीत भनेपछि प्राय जसो माया प्रेमका कुरा हुने गर्छन् गीतमा, तर थोरै त्यस्ता गीतहरू हुन्छन् जसले चाहिँ अलिकति भिन्न धार प्रस्तुत गर्दछन् भनौँ न, गीत सङ्गीतबाट एउटा जनचेतना अथवा चाहिँ त्यसको यथार्थलाई अगाडि ल्याउने काम गर्दछन्। र लोचन रिजालको आवाजमा रहेको यो पौरखी शीर्षकको गीत तपाईँहरूका लागि प्रस्तुत गर्दैछु श्रोताहरू। अहिलेलाई कार्यक्रम हो भोइस अफ साङ्गिला, रेडियो एडलेड 101.5 मेगाहर्ज। हरेक आइतबार 6:30 बजेदेखि 7:30 बजेसम्म आउने गर्छौँ हामी तपाईँहरूको रेडियो सेटमा। र अहिलेलाई भनौँ, अहिलेलाई सुनौँ यो गीत लोचन रिजालको आवाजमा, पौरखी।
भन्थे आफै नै गरी खा, गए म मुगलातिर यहाँ म दरिद्र, नेपालै भरि नहोस् लासैको बगैँचा, जान्छु म मुगलान बरु हत्यारा मरिजा।
अब चाहिँ हामी राख्न चाहन्छौँ हाम्रो नयाँ सङ्गालो फेसबुक ट्विटर अपडेट। चाहिँ केही कुराहरू चाहिँ उठाएका छौँ हामीले फेसबुक ट्विटरमा भएका विभिन्न व्यक्तिहरूका कुराकानीहरू। एकलव्यले लेख्नुहुन्छ, एनआरएनले देश विकास गर्छ भन्नु र हाम्रो नेताले जनमुखी काम गर्छन् भन्नु श्री पिसाबको न्यानोमा रमाउनु, बालबालिका रमाउनु जस्तै हो भन्ने हामीलाई लगाइरहेछ भन्ने एकलव्यले लेख्नु भएको छ। त्यसै गरी कीर्ति पाठकले लेख्नुहुन्छ, चुनावको बेला मात्र एनआरएनको एनआरएन भनेर सुनिन्छ, अरू बेला कहाँ सुतेर बस्छ कुन्नि, अन्तर्वार्ता दिन पाए भने घन्टौँसम्म पनि खोक्दा रहेछन् भनेर लेख्नु भएको छ। त्यसै गरी गेवाली नानीले लेख्नु भएको छ, खोल्टीमा रहेको पैसाको बिटोबाट 5 रुपियाँ भगवान्लाई चढाएर भगवान्लाई नै किन्न खोज्नेहरू यो समाजमा धेरै छन् भनेर लेख्नु भएको छ। त्यसै गरी हरि नेपालले लेख्नुहुन्छ, कथित जनयुद्धको नाममा 15,000 आफ्नै दाजुभाइलाई नरिवल दिनेहरू जय जय गर्दै पशु बलिको विरोध गर्नु ढुङ्ग्राको पराकाष्ठ हो भनेर लेख्नु भएको छ। त्यसै गरी ज्ञानु कार्कीले लेख्नुहुन्छ, क्यान्डल लाइट डिनर गर्ने बानी, आज खाना कसरी खाऊँ, अहिलेसम्म लाइन गएको छैन, अब बत्ती निभाएर भए पनि क्यान्डल लाइट गर्नुभयो पर्नु गर्न पर्यो भन्नुभएको छ। त्यसै गरी अन्त्यमा चाहिँ रविन्द्र मिश्रले भन्नुभएको छ, जुन घोषणा पत्रमा महत्वाकांक्षी विकास लक्ष्यहरूको लागि आर्थिक स्रोत कहाँबाट जुटाइन्छ भनेर संकेतसम्म पनि गरिएको हुँदैन, ती सबै घोषणा पत्रहरू हावादारी हुन् भनेर बुझ्नुपर्छ भनेर लेख्नु भएको छ।
हजुर श्रोताहरू, यी फेसबुक ट्विटर अपडेटसँगै आजको कार्यक्रमबाट हामी विदा हुन चाहन्छौँ र आगामी आइतबार फेरि 6:30 बजे तपाईँहरूको रेडियो सेटमा उपस्थित हुने बाचाका साथ आजको लागि हामीलाई विदा दिनुहोस्। नमस्ते, तपाईँहरूको आगामी साता शुभ रहोस् र स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्, मस्त रहनुहोस् र अहिलेलाई पनि यो गीत सुन्दै गर्नुहोस्। कमल छेत्री र श्रेया घोषालको आवाजमा, श्रेया घोषाल होइन श्रोताहरू, कमल छेत्री फिचरिङ श्रेया मात्रै हो। अहिलेलाई यो गीत छोड्दै तपाईँहरूबाट आजका लागि हामी बिदा हुन चाहन्छौँ। हस्त, शुभ रात्रि, शुभ सन्ध्या।
डिङ्गु जुत्ता पाइट बेली बटना